आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै तपाईहरूलाई आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, अघिल्लो दिनमा हामीले प्रेरित दुई अध्याय एकदेखि तेह्र पदसम्म बाइबल अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं पेन्टिकोस्टको दिनमा जब पवित्र आत्मा चेलाहरूमाथि आउनुभयो र तिनीहरू आत्माले भरिए र अरू भाषा अन्य भाषामा बोल्न लागे, जुन भाषा त्यहाँ सारा रोमी साम्राज्यभरिबाट आएका विभिन्न भाषा बोल्ने यहुदी आराधकहरूले बुझ्ने भाषा थियो। जब प्रत्येकले आफ्नो आफ्नो भाषामा तिनीहरूलाई बोलिरहेको सुने, ती भीड़हरू छक्कै परे, यो सोच्दै कि कसरी ती प्रेरित गालिलीहरूले तिनीहरूले बुझ्ने भाषा बोल्न सके। तर उही समयमा भीड़का कोही कोहीले हाँसो गरेर भने कि तिनीहरू त नयाँ मध्यले मातेका छन्। आज हामी देख्छौं सिमन पत्रुस तिनीहरूको मजाकको प्रश्नको प्रतिउत्तर दिनेछन्। प्रेरित दुई अध्याय चौध र पन्ध्र पदमा भनिएको छ, तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च स्वरमा तिनीहरूलाई भने, यहुदियाका मानिस हो र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईहरूलाई यो कुरा थाहा होस् र मेरा कुरा सुन्नुहोस्, किनभने तपाईहरूले भन्नुभए झैं यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। अहिले म सोच्दछु कि भीड़का मानिसहरू को थिए। यी मानिसहरू यहुदियाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू थिए। त्यस दिनमा यरूशलेम पूर्ण रूपमा यहुदी शहर थियो। पिलातस र तिनका मानिसहरूसँग आफ्नो हेडक्वार्टरहरू, सदरमुकामहरू कैसरियामा थियो, यरूशलेममा थिएन। प्राचीन पहिलो मण्डली पूर्ण रूपमा 100% यहुदीहरू थिए। यो इसरायलीहरूका समूह थियो। हामीले यो तथ्यको बुझ्न आवश्यक छ। मण्डली वा चर्च यरूशलेममा आरम्भ भयो, त्यसपछि यहुदीतिर सर्यो, त्यसपछि सामरिया, त्यसपछि पृथ्वीको अन्तसम्म मण्डली सर्दै सर्दै गयो र आरम्भ भयो। यो नै त्यस दिनदेखि आजसम्म मण्डलीको चर्चको आन्दोलन भएको छ। पुरानो नियममा यो यरूशलेम थियो जहाँ संसार आराधनाको लागि आउनु पर्दथ्यो। अहिले तिनीहरूलाई यरूशलेम छोड्नलाई र यो सुसमाचारको सन्देश पृथ्वीको अन्तसम्म लानलाई आज्ञा गरिएको छ। पत्रुस तिनीहरूको मजाक खेलीलाई यो कथनद्वारा प्रतिउत्तर दिन्छन्। पन्ध्र पदमा भन्छन्, किनभने तपाईहरूले ठानु भए झैं यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। अमित्र, त्यस दिनमा मानिसहरू मातिने त्यो समय थिएन। पत्रुस ती खेली उडाउनेहरूलाई उत्तर दिइरहेका छन्। अहिले पत्रुस तिनीहरूको निम्ति तिनीहरूको आफ्नै शास्त्रबाट उद्धृत गर्छन्। सोह्र पदमा भनिएको छ, तर योएल आगम वक्ताद्वारा भनिएको कुरा यही हो। मित्र, पत्रुस यी खिल्लु उडाउने मजाक गर्ने अविश्वासीहरूलाई उत्तर दिन यो योएलको अगमबाड़ीलाई प्रयोग गर्छन्। यो नै यसको उद्धृत गर्ने तिनको उद्देश्य हो। तिनी भन्छन्, यो यही हो, त्यो यही हो, अर्थात यो यही जस्तो हो, त्यो उस्तै मिल्दोजुल्दो हो। तिनी भन्दैनन् कि अगमवक्ता योएलद्वारा बोलेको अगमबाड़ीको परिपूर्णता यो हो। तिनी भनिरहेका छन्, किन तिमीहरू सोच्दछौ कि यो बेखुब वा अनौठो कुरा हो? हामीसँग त्यस्तो अगमबाड़ी छ जुनले भन्छ यी कुराहरू हुन गइरहेको छ। पत्रुस निरन्तर युवलबाट अगमबाड़ीको उद्धृत गर्छन्। यो कुरामा खुशी छु कि सिमन पत्रुसले जति युवलबाट अगमबाड़ी उद्धृत गर्न सके, किनभने तिनले यो स्पष्ट पार्दछन् कि तिनी यो भन्न प्रयत्न गरिरहेका थिएनन् कि यो अगमबाड़ी पूरा भइसक्यो। अहिले त्यो हुन आउने कुरा के हो त? 17-21 पदमा भनिएको छ, आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले अगमबाड़ी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास दासीहरूमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमबाड़ी बोल्नेछन्। माथि आकाशमा म अचम्मका कामहरू र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात रगत, आगो र धुवाको मुस्लो। परमप्रभुको महान र गौरवमय दिन आउन अगाडि सूर्य आकाशमा, अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछ, अनि जसले परमप्रभुको नाउँ लिनेछ त्यसले उद्धार पाउनेछ। मित्र, मलाई लाग्दैन कि कोही कोहीले दावी गर्न सक्छन् कि पेन्टिकोस्टको दिनमा चन्द्रमा, खुनमा र सूर्य अन्धारमा परिवर्तन भएको थियो। जब ख्रिष्ट क्रूसमा टाँगिनुभयो त्यहाँ करिब 3 घण्टा अन्धकार छाएको थियो, तर पेन्टिकोस्टको दिनमा होइन। न पेन्टिकोस्टको दिनमा माथि स्वर्गीयमा अचम्मका कामहरू न तल पृथ्वीमा चिन्हहरूको नै भय थियो, न त्यहाँ रगत र आगो र दुहाको बाप नै थियो। सिमन पत्रुसले यो अनुच्छेद यी खिसी गर्ने, मजाक गर्ने मानिसहरूलाई प्रति उत्तर दिन प्रयोग गर्छन्। यो कुरा तिनीहरूलाई देखाउनलाई कि पवित्र आत्माको खन्याइ तिनीहरूको निम्ति कुनै अनौठो कुरा हुनु हुँदैन। योएलले यसको अगमबाड़ी गरेथे अनि यो हुन गइरहेको छ। मेरो मित्र, योएल 2:28-32 पदमा आजको दिनसम्म पूर्ण रूपमा पूरा भएको छैन त्यहाँ उल्लेखित अगमबाड़ी। हजुर, यदि हामी युएलको पुस्तकमा हेर्ने हो भने परमप्रभुको दिनको बारेमा धेरै कुरा भनिएको हामी थाहा पाउनेछौ। परमप्रभुको दिन महाक्लेशसँग आरम्भ हुनेछ। यो ख्रिष्टको 1000 वर्षीय राज्य युगसम्म निरन्तर जारी रहन्छ। युएलको 3 अध्यायहरूमा परमप्रभुको दिन 5 पल्ट उल्लेख गरिएका छन्। युएल पृथ्वीमाथि हुन आउने दण्डको समय र युद्धको समयको बारेमा बताउँछन्। त्यो अहिलेसम्म पूरा भएको छैन, यो पेन्टिकोस्टको दिनमा पूरा भएको थिएन। सिमन पत्रुस के भनिरहेका छन् भने, जुन घटना यहाँ भइरहेको छ यो कुनै अनौठो कुरा होइन, यो योएल अगमवक्ताले अगमबाड़ी गरे अनुसार त्यस्तै भइरहेको छ, तर दिन आइरहेको छ यो पूर्ण रूपमा परिपूर्ण हुनेछ, पूरा हुनेछ। अनि आज पनि हामी यो जस्तै मिल्दोजुल्दो केही कुरा भइरहेको देख्छौं। अहिले पत्रुसको परिचय पछि तिनी आफ्नो विषयतिर लाग्नेछन्। यो कुराको याद राख्नुहोस्, तिनी ती व्यक्तिहरूसँग बोलिरहेका छन् जो पुरानो नियम जान्दथे, पुरानो नियमका संस्कारको बारेमा जान्दथे। यसमा 2000 वर्षको चर्च मण्डली इतिहास पढ्न कोशिश नगर्नुहोस्। यो खाली मण्डली वा चर्चको आरम्भ हो जुन पेन्टिकोस्टको दिनमा अस्तित्वमा आएथ्यो, प्रारम्भ भएथ्यो। यो चर्च वा मण्डलीको शुरू हो। यो स्पष्ट छ कि पत्रुस यहुदीहरूसँग बोलिरहेका छन्। भन्छन् इसरायलका बासिन्दाहरू हो। तिनी भन्दैनन् कि फल्ना फल्ना देशका, फल्ना फल्ना ठाउँका, फल्ना फल्ना जाति हो या फल्ना फल्ना ठाउँका बासिन्दा हो। तिनी इसरायलीहरूसँग बोलिरहेका छन्। अहिले तिनी आफ्नो विषयतिर प्रवेश गरिरहेका छन्। 22 पदमा भन्छन्, इसरायलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशु यस्ता व्यक्ति हुनुहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईँहरूको सामुन्ने प्रमाणित गर्नुभयो। तपाईँहरूलाई थाहै छ कि परमेश्वरले तपाईँहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। यस पदबाट हामी थाहा पाउँछौ कि प्राय इसरायलका सबै मानिसहरूले नासरतको येशूले गर्नुभएको आश्चर्य कामहरू, चिन्हहरूमा र तिनीहरूको बारेमा थाहा पाएका थिए। यही कुरा बताउँदै पत्रुस आफ्नो विषयतिर लाग्छन्। 23-24 पदमा भन्छन्, परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नुभएको दिन येशूलाई अधर्मी मानिसहरूका हातमा तपाईँहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युको पीड़ाबाट छुटकारा दिएर जीवित पार्नुभयो, किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो। पत्रुस भनिरहेका छन्, जुन घटना घटेथ्यो त्यो परमेश्वरको योजना र कार्यक्रम विपरीतको कुरा थिएन, त्यो परमेश्वरको योजना भित्रको कुरा थियो। तर पनि पत्रुस यो कुरा स्पष्ट पार्दछन् कि यसले मानिसहरूलाई तिनीहरूका उत्तरदायित्वबाट मुक्त गर्न सक्दैन। ख्रिष्टको क्रूसीकरण गर्ने काममा को जवाबदेही थियो, को उत्तरदायित्व थियो त? धार्मिक अगुवाहरू नै ती व्यक्तिहरू थिए जसले त्यो आन्दोलनको आरम्भ गरेथे। म यो निश्चय नै भन्न सक्छु कि तिनीहरूलाई धेरै गरेर दोष लगाइनु पर्दथ्यो। तिनीहरूले भीड़हरूलाई ख्रिष्टको क्रूसीकरण गर्ने माग गर्न भकाए उक्साए। उही समयमा तिनीहरूले रोमी सरकारलाई ख्रिष्टको मृत्युदण्ड दिन उक्साए। यो कुराको याद राखौं कि उहाँ रोमी क्रूसमा टाँगिनुभयो। पत्रुस आफ्ना इसरायली जातितिर औल्याइरहेका छन्। तर मित्र, त्यस समयमा ख्रिष्टको मृत्युको जवाबदेही उत्तरदायीको को थिए भन्ने कुरामा हामी बहस गरिराख्न आवश्यक कुरा छैन। म तपाईलाई भन्नेछु कि उहाँको मृत्युको खास जवाबदेही उत्तरदायी को हो, त्यो तपाई र म नै हुँ। तपाई नै जवाबदेही हुनुहुन्छ र म नै त्यसको जवाबदेही हुँ। यसको निम्ति तपाई र मेरो पापको निम्ति उहाँ मर्नुभयो। येशूको वचनको सुन्नुहोस्, युहान्ना 10 अध्यायको 17 र 18 पदमा, यसै कारण पिता मलाई प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण त्यो फेरि लिने हेतुले अर्पण गर्छु। कसैले त्यो मबाट खोज्दैन तर म आफै त्यो अर्पण गर्छु। त्यो अर्पण गर्ने मेरो अख्तियार छ र त्यो फेरि लिने पनि मेरो अख्तियार छ। यो आज्ञा मैले मेरो पिताबाट पाए। पत्रुस ती मानिसहरूसँग बोलिरहेका छन् जो ख्रिष्टको क्रूसीकरणको षड्यन्त्रमा सिधै सम्मिलित भएका थिए। तिनी भन्छन्, अधर्मीहरूको हातद्वारा तपाईहरूले क्रूसमा उहाँलाई टाँगी मार्नुभयो। तर मित्र, त्यो नै पत्रुसको सन्देशको अति नै महत्वपूर्ण भाग हो। पत्रुस निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्, जसलाई परमेश्वरले मृत्युको पीड़ाबाट छुटकारा दिएर उठाउनुभयो। पत्रुस येशू ख्रिष्टको पुनरुत्थानको प्रचार गर्छन्। चर्च युगमा प्रचार गरिएको यो पहिलो सन्देश हो, यो आरम्भ हो। यो पेन्टिकोस्टको दिन हो। उसको मुख्य विषय के हो त मित्र? यो योएलको अगमबाड़ी होइन, यो प्रभु येशू ख्रिष्टको पुनरुत्थान हो। उसको विषयलाई बदल्न कोशिश नगरौं हामी। अहिले पत्रुस आफ्नो विषयको लागि केही शास्त्रका खण्डहरू उद्धृत गर्न गइरहेका छन्। तिनले भजन संग्रह 16 अध्याय 8 10 पदबाट उद्धृत गर्छन्। म यो कुरामा खुशी छु कि तिनले यहाँबाट वचन उद्धृत गरे, किनभने यसले मलाई भजन संग्रह 16 अध्याय बुझ्नलाई सहायता गर्छ। 25-27 पदमा भनिएको छ, किनकि दाऊदले उहाँका विषयमा भन्दछन्, मैले प्रभुलाई सधैं मेरो सामने देखे, किनभने म नरकमगाउ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ, किनकि तपाईले मेरो प्राणलाई पतालमा छोड्नुहुने छैन, न त तपाईले आफ्ना पवित्र जनको शरीर कुहुन नै दिनुहुनेछ। 28 पदमा भनिएको छ, तपाईले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गदगद पार्नुहुन्छ। मित्र, भजन संग्रह 16 दाऊद ख्रिष्टको पुनरुत्थानको बारेमा कुरा गरिरहेका छन्। यो चाहिँ अहिले पूरा भयो। यो भजन संग्रहको पवित्र आत्माद्वारा भरिएका सिमन पत्रुसद्वारा अर्थ खोलाइदिएको हो। 29 पदमा भनिएको छ, भाइ हो, हाम्रा पुर्खा दाउदको विषयमा म तपाईहरूलाई निश्चय साथ भन्न सक्छु कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यो स्पष्ट छ कि पत्रुस मन्दिर इलाकामा उभिरहेका थिए। तिनले आफ्नो औंलाले दाउदको चिहानतिर औल्याउन सके। तिनी भनिरहेका छन्, यो स्पष्ट छ कि दाउद आफ्नो स्वयंको मृत्युको बारेमा कुरा गरिरहेका थिएनन्, किनभने तिनको चिहान सियोन पहाड़को टुप्पोमा थियो। तिनको शरीर विकार भएको थियो। मित्र, दाउद आफ्नो स्वयंको बारेमा बोलिरहेका थिएनन्, तर त्यस व्यक्तिको बारेमा बोलिरहेका थिए जसलाई तपाईं र म राम्रै जान्दछौ। उहाँ प्रभु येशू हुनुहुन्छ, जसको शरीर विकार भएन तर मृत्युबाट पूर्ण ब्योति उठ्यो। अनि 30-31 पदमा हामी पढ्छौ, यसकारण एक अगमवक्ता भएको हुनाले उनले जान्दथे कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एकजनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाट यो देखेर उनले ख्रिष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो न त उहाँको शरीर नै कुहियो। मित्र, यसको बारेमा दाउद भजन संग्रह 16 भनिरहेका थिए। तिनी ख्रिष्टको पुनरुत्थानको बारेमा बताइरहेका थिए, जुन पत्रुस यहाँ उद्धृत गरिरहेका छन्। तपाईँ यो प्रश्न गर्न सक्नुहुन्छ, तर मैले भजन संग्रह 16 पढे तर यसले यो भन्दैन कि प्रभु येशू मृत्युबाट पुनः ब्युति उठ्नुहुनेछ। मेरो मित्र, प्रेरित 2 अध्यायमा हामीसँग यो भजन संग्रहको पवित्र आत्माद्वारा अर्थ खुलाइ हो। अहिले हामी पछाडि गएर यो भजन संग्रह 16 अध्याय पढ्न सक्छौ। यो कुरा थाहा गर्दै कि यसले प्रभु येशूको पुनरुत्थानको संकेत गर्दछ। अमित्र, सिमन पत्रुस के को बारेमा कुरा गरिरहेका छन्? तिनको सन्देश ख्रिष्ट येशूको पुनरुत्थानको बारेमा हो, अनि चर्च युगमा सबभन्दा पहिले प्रचार गरिएको सन्देश नै इस्टर सन्देश हो। 32 पदमा भनिएको छ, यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो, यस कुराका हामी सबै साक्षी छौं। अहिले पत्रुस ती भीड़हरूलाई त्यो दिनमा भनिरहेका छन्, गालिलियनहरूद्वारा बोलिएका तपाईहरूले बुझ्ने अरू भाषाहरूको आश्चर्य कर्महरू तपाईहरूले यस कारणले देख्नु भएको छ, सुन्नु भएको छ, किनभने प्रभु येशू मृत्युबाट पुनः बिउती उठ्नु भएको छ र प्रतिज्ञाको आत्मा तिनीहरूमाथि पठाइदिनु भएको छ। अनि 33-35 पदमा भनिएको छ, यसै कारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले यो खनिदिनु भएको हो जे तपाईहरू देख्न र सुन्नुहुन्छ, किनकि दाऊ त स्वर्गमा चढेनन् तर उनी आफैले भन्दछन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पौदान तुल्याउँदिन। मित्र, पुरानो नियमका सन्तहरू पवित्र भक्तजनहरू स्वर्गमा गएनन्। यदि तिनीहरू मध्ये कोही जना त्यहाँ हुने भए दाऊद त्यहाँ हुने थिए। दाऊद स्वर्गमा चढ़ी गएनन्। देख्नुभयो, पुरानो नियमका पवित्र भक्तजनहरू कुनै दिन यस पृथ्वीमा रहन पुनः बिउती उठ्न गइरहेका छन्। स्वर्गमा उठाइ लगिने वा नयाँ यरूशलेममा लगिने चाहिँ चर्च वा मण्डली हो जो सत्य विश्वासीहरू हुन्। आज विश्वासीहरूको बारेमा दोस्रो करन्थी 5:8 पदमा भनिएको छ, जब तिनीहरू मर्छन् तिनीहरू शरीरबाट अनुपस्थित भएर प्रभुसँग उपस्थित हुन स्वर्गमा जान्छन्। अहिले पत्रुस भजन संग्रह 110:1 पदको कथनलाई उद्धृत गर्छन्। पत्रुस ती भीड़हरूलाई देखाइरहेका छन् कि प्रभु येशु स्वर्गीयमा परमेश्वरको दाहिने हाततर्फ विराजमान भई बसिरहनु भएको छ। उहाँ त्यहाँ तबसम्म रहनुहुनेछ जबसम्म उहाँ पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न दोस्रो पल्ट आउनुहुने छैन। तर जबकि उहाँ पिताको दाहिने हातमा विराजमान भइरहनु भए तापनि उहाँ अझै संसारमा काम गरिरहनु भएको छ। 36 पदमा भनिएको छ, त्यसै कारण इसरायलको सारा परिवारले यो पक्का गरी जानोस् कि येशू जसलाई तपाईहरूले क्रूसमा टाग्नुभयो परमेश्वरले उसलाई प्रभु र ख्रिष्ट बनाउनुभयो। पत्रुस ख्रिष्ट येशूको पुनरुत्थानको प्रचार गरिरहेका छन् कि ख्रिष्ट तिनीहरूको पापहरूको निम्ति मर्नुभयो तर उहाँ फेरि पुनः बिउती उठ्नुभयो। 37 पद, यो कुरा सुनेर तिनीहरूले हृदय छिया छिया भयो। यो कुरा सुनेर तिनीहरूको हृदय छिया छिया भयो अनि पत्रुस र अरू प्रेतहरूलाई तिनीहरूले भने, ए भाइ हो, हामीले के गर्ने? मित्र, सिमन पत्रुसको यो सन्देशले ती भीड़हरूका मानिसहरूको हृदयमा कायल ल्याइदियो, दोष सिद्धि ल्याइदियो अनि छिया छिया पारिदियो। 38 पदमा भनिएको छ, पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रिष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। मित्र, यो सन्देश ती मानिसहरूको लागि हो जससँग परमेश्वरको वचन थियो, जसले सन्देश सुनेका थिए, जसले अगमबाड़ी जानेका थिए। तिनीहरू आफ्नो खाली एक दिशामा लागिरहेका थिए जुन परमेश्वरबाट टाढा तर्की जाने काम थियो। यद्यपि तिनीहरूसँग परमेश्वरले दिनुभएको धर्म भए तापनि तिनीहरूलाई पश्चाताप गर्न भनियो। तिनीहरू आफ्नो बाटोबाट फर्केर परमेश्वरको बाटोमा फर्किआउनु पर्दछ। पत्रुस तिनीहरूलाई भन्दछन्, पश्चाताप गर र बप्तिस्मा ल्याऊ। मित्र, पानीको बप्तिस्मामा तिनीहरूले पश्चाताप गरे, तिनीहरू ख्रिष्टका आए र उहाँमा तिनीहरूले विश्वास र भरोसा राखे भन्ने तथ्यको प्रमाण हुनुपर्ने थियो। पत्रुस तिनीहरूलाई भन्दछन्, पाप मोचनको निम्ति येशू ख्रिष्टको नाउँमा बप्तिस्मा ल्याऊ। यो चाहिँ यो कुराको प्रमाण हुनेछ कि मन्दिरमा चढ़ाउन बलिदान ल्याउन भन्दा तपाईले आफ्नो पापमोचनको निम्ति उहाँलाई विश्वास गर्नुपर्छ। देख्नुभयो, तिनीहरूका बप्तिस्मा चाहिँ त्यो तथ्यको गवाही हुने थियो कि ख्रिष्ट परमेश्वरको थुमा हुनुहुन्छ जसले संसारका पापहरू उठाइलानुहुन्छ। 38 पदमा भनिएको छ, पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रिष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। यसको अन्तिम खण्डमा भनिएको छ, तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। मित्र, जसले येशू ख्रिष्टमा विश्वास गर्छ, आफ्नो भरोसा उहाँमा राख्छ, त्यसले पवित्र आत्माको वरदान पाउनेछ। 39 पदमा भनिएको छ, किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानहरूको निम्ति र टाढा टाढामा रहेका सबैको निम्ति हो, प्रत्येक जसले प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ। 2000 वर्ष पहिले तपाईं र म टाढामा थियौं, पत्रुस यहाँ हाम्रो बारेमा भनिरहेका छन्। अनि 40 पदमा भनिएको छ, अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाई दिए र यसो भनेर अर्थी दिए, यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाऊ, अर्को शब्दमा यो धर्मबाट आफूलाई हटाऊ र ख्रिष्ट कहाँ फर्क। 41 पदमा भनिएको छ, तब जजसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए र त्यसै दिन प्राय 3000 मानिसहरू तिनीहरूको संख्यामा थपिए। मित्र, यी 3000 प्राणी खालि मुखको बोक्रे विश्वासीहरू थिएनन्, तर तिनीहरू खास सत्य विश्वासीहरू थिए जसले आफू पापी भएको र उद्धारकर्ताको आवश्यकताको आफ्नो जीवनमा थाहा पाए। त्यसपछि हामी अगाडि देख्छौं चर्च वा मण्डली अस्तित्वमा आएको। 42 पदमा भनिएको छ, तिनीहरू प्रेरितहरूका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्ति साथ लागिरहन्थे। मित्र, यहाँ एउटा प्रश्न छ कि हामी कसरी सत्य खास मण्डलीलाई चिन्न सक्छौ? चिनारीको निम्ति चार चिन्हहरूको ध्यान दिनुहोस्। पहिलो, तिनीहरू प्रेरितहरूको शिक्षामा लागिरहे। मित्र, चर्च वा मण्डलीको चिनो ठूलो अति नै सजाएको चर्च बिल्डिङ होइन, न धेरै सदस्य नै हुनु नै हो। त्यहाँ सत्य शिक्षा सिकाइन्छ या सिकाइँदैन, यो जान्न महत्वपूर्ण कुरा हो। मित्र, सत्य मण्डलीको चिनो सही शिक्षा हो। दोस्रो, संगति। तिनीहरू ख्रिष्टका कुराहरू बाँडचोड गरिरहेका थिए। तेस्रो, संयुक्त भोज। संयुक्त भोजको अर्थ खालि प्रभु भोजको संस्कारमा भाग लिनु मात्र होइन, यसको अर्थ चाहिँ ख्रिष्टसँग संगतिमा र सम्बन्धमा ल्याइनु हो। अनि चौथो, प्रार्थना। मित्र, मलाई यो कुरामा डर लाग्छ कि आज धेरै चर्च वा मण्डलीमा यो कुरा अति नै कम पाइन्छ। यदि कुनै चर्च वा मण्डली कमजोर स्थितिमा छ भने एक कारण हुन सक्छ, त्यहाँ प्रार्थना छैन। मित्र, चर्च वा मण्डलीको सबभन्दा महान धन नै प्रार्थना हो। अनि 43 पदमा भनिएको छ, हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। मित्र, प्रेरितहरूसँग अचम्मको काम गर्ने वरदानहरू थिए। अनि 44-47 पदमा भनिएको छ, विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे र तिनीहरूका सबै थोक साझा थिए, तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँडी दिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलुजिलु खान्थे र परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुभयो। मित्र, यस समयमा जस्तो कहिले पनि चर्च वा मण्डली यति महान गरी आत्मिक रूपमा सामर्थ्य शक्तिशाली भएको छैन। आज यस प्रकारको विश्वासी जीवनयापन कति पनि हुन सक्दैन, किनभने आज हामीसँग थुप्रै शरीरतिर मन लगाउने मनताता ख्रिस्टियनहरू छन्, विश्वासीहरू छन्। यो कुराको ध्यान दिउँ कि परमेश्वर नै चर्चमा मण्डलीमा मानिसहरू थप्ने काम गर्नुभयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।